الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إنا نحن نزلنا الذكر وإنا له لحافظون سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. آج کی مجلس میں حفاظ قرآن کی خصوصی دعوت کی گئی ہے، لہذا آج کا عنوان بھی قرآن مجید کی تحفیظ کی تاریخ ہے. یہ انٹرسٹنگ بھی ہے اور ہر ایک کو پتہ بھی ہونا چاہیے. اللہ رب العزت نے جو پہلی آسمانی کتابیں اتاریں ان کی حفاظت اللہ نے ان امتوں کے سپرد فرمائی. والربانیون والاحبار بما استحفظوا من کتاب اللہ، اس وقت کے جو علماء تھے اور اولیاء تھے ان کے ذمے تھا کہ کتابوں کی حفاظت کریں. آپ جانتے ہیں انسان ناقص ہے، وہ امتیں ان کتابوں کی حفاظت نہ کر سکیں، ان میں بہت ساری چیزیں شامل ہو گئیں. قرآن مجید چونکہ اللہ کا کلام ہے اور آخری کتاب ہے، اللہ نے اس کی حفاظت کا ذمہ خود لیا. فرمایا انا نحن نزلنا الذکر، بے شک اس نصیحت نامے کو ہم نے نازل کیا. وَإِنَّا لَهُ لَحَافِظُونَ، اور اس کی حفاظت کے بھی ہم ہی ذمہ دار ہیں. تو یہ چونکہ اللہ کا کلام ہے، اللہ نے اس کی حفاظت کرنے کا خود انتظام فرمایا. ایک بادشاہ جب عہد کرتا ہے کہ میں ملک کی حفاظت کروں گا، تو پھر وہ خود جا کے سرحدوں پہ پیرا نہیں دے سکتا، اس کے لیے وہ ایک فوج تیار کرتا ہے. اس فوج میں زمینی فوج بھی ہوتی ہے، ہوائی فوج بھی ہوتی ہے، بحری فوج بھی ہوتی ہے. چنے ہوئے لکھے پڑھے صحت مند خوبصورت نوجوان سلیکٹ کیے جاتے ہیں، ان کو ٹریننگ دی جاتی ہے، ان کو وسائل دیے جاتے ہیں، پھر وہ فوج سرحدوں کی حفاظت کرتی ہے. تو بادشاہ کی بات پوری ہو جاتی ہے کہ میں نے سرحدوں کی حفاظت کر کے دکھا دی. ہو بہو یہی مثال ہے کہ اللہ رب العزت نے جب فرمایا کہ اس کی حفاظت ہمارے ذمے ہیں، تو اس کا طریقہ یہ بنا کہ اللہ نے اپنے بندوں اور بندیوں کے دلوں میں قرآن مجید کی محبت پیدا کر دی. اس محبت کی وجہ سے کتنے لوگ ایسے ہیں جو یہ چاہتے ہیں کہ ہم حافظ بنیں، اور کتنے لوگ ہیں جو بچے کے پیدا ہوتے ہی نیت کر لیتے ہیں ہم نے اس کو حافظ بنانا ہے، حافظہ بنانا ہے. وہ محبت ایسی چیز ہے کہ جس کی وجہ سے لوگ قرآن مجید کے حافظ بنتے ہیں. قرآن مجید کی حفاظت کے مختلف انداز ہیں. کچھ ایسے لوگ ہوتے ہیں جو قرآن مجید کے حروف کے محافظ ہوتے ہیں، ان کو قاری کہتے ہیں، وہ تجوید جانتے ہیں، علم جانتے ہیں، تاکہ ہر حرف کو اس کے مخرج سے اس کی صفات کے ساتھ نکالا جائے، ورنہ تو سین میں اور سا میں فرق ہی نظر نہیں آئے گا. تو یہ قاری حضرات بتاتے ہیں کہ اب آپ کا یہ حرف ٹھیک نہیں نکل رہا. تو یہ حروف قرآن کے محافظ ہیں. چنانچہ ایک مرتبہ ہمیں ایک مسئلہ پیش آیا، نیویارک یونیورسٹی میں ایک صاحب مصر کے تھے جو نماز پڑھاتے تھے، اور وہ جب نماز پڑھاتے تو وضحا صورت جب پڑھتے تو وہ تلاوت کرتے تھے وضحا واللیل اذا سگا. اب چونکہ جیم کو گاف بولنے کی عادت ہے، جدہ کو گدہ کہتے ہیں، تو اسی طرح وہ تلاوت بھی ایسی کرتے تھے. تو ایک بچہ تھا جس نے کسی قاری صاحب سے قرآن پڑھا ہوا تھا، اس نے اعتراض کیا کہ یہ لفظ سجا ہے، سگا نہیں ہے. بات آگے بڑھی، علماء تک پہنچی، تو انہوں نے بتایا کہ ہاں یہ تو تلاوت ٹھیک نہیں ہے. تو پھر ایک باقاعدہ حافظ قرآن جو اچھے قاری تھے ان کو وہاں امام بنایا گیا، اور اللہ رب العزت نے ایک بچے کے ذریعے قرآن مجید کے ایک حرف کا جو غلط یعنی مخرج تھا اس کو ٹھیک کروا دیا. تو یہ جو قرآ حضرات ہوتے ہیں یہ حروف قرآن کے محافظ ہوتے ہیں، کوئی حرف غلط نہیں نکل سکتا، اپنے مخرج سے نکلے گا تو وہ اس کو مانیں گے ورنہ بتائیں گے کہ یہ لفظ ٹھیک نہیں نکل رہا. جو حفاظ قرآن ہوتے ہیں وہ الفاظ قرآن کے محافظ ہوتے ہیں، چنانچہ ان کے سامنے بڑے سے بڑا عالم بھی کوئی آیت پڑھے گا تو اگر کسی لفظ میں فرق ہوگا وہ فوراً بتا دیں گے جی کہ یہ لفظ ایسے نہیں ہے، کیونکہ یعلمون اور تعلمون کے مشابہ بہت لگتے ہیں، تو وہ بتا دیں گے کہ جناب یہ لفظ ایسے نہیں، یہ ایسے ہے. تو قاری حضرات یہ حروف قرآن کے محافظ ہیں، حفاظ یہ الفاظ قرآن کے محافظ ہیں، اور جو علماء کرام ہوتے ہیں یہ معارف قرآن کے محافظ، معنی قرآن کے محافظ ہیں. چنانچہ دنیا میں کتنے لوگ آئے جنہوں نے قرآن مجید سے اپنی مرضی کی تفسیر نکالنی چاہی، حالانکہ اپنی مرضی کی تفسیر نکالنی جائز نہیں ہے. بھائی جس کا کلام ہے اس کی کیا منشا ہے یہ وہی جانتا ہے، میری بات کا جو مفہوم ہے وہ میں ہی بتانے کا حق زیادہ رکھتا ہوں کہ میرا مقصد کیا تھا، یہ نہیں کہ الفاظ میرے ہوں اور مفہوم آپ اپنا نکالتے پھریں. اس لیے اپنی رائے سے تفسیر کرنا اس کو منع کر دیا گیا. تو امت میں اگر کوئی ایسے فتنے آئے کہ جہاں لوگوں نے معنی قرآن کو بدلنے کی کوشش کی، تو علماء امت نے صاف ان کے غلطیوں کی نشاندہی کر لی. تو علماء قرآن معانی قرآن کے محافظ ہیں، تو قاری حضرات حروف قرآن کے محافظ، حفاظ حضرات الفاظ قرآن کے محافظ، علماء کرام معانی قرآن کے محافظ، اور جو مشائخ حضرات ہیں یہ معارف قرآن کے محافظ ہیں. چنانچہ حضرت اقدس ثانی رحمۃ اللہ علیہ نے جو مسائل السلوک لکھے ہیں قرآن مجید سے، انہوں نے ذکر السلوک کے کتنے اعلیٰ مسائل کا استنباط کیا ہے. یہ سارے مل کے یہ اللہ کی گویا ایک فوج بن گئی جو قرآن کی حفاظت کے اوپر جمی ہوئی ہے، یہ محافظ ہیں. چنانچہ اس امت کو اللہ تعالیٰ نے چند باتوں میں امتیازی شان عطا فرمائی. تورات اور انجیل میں اس امت کی جو نشانیاں لکھی ہیں ان میں ایک نشانی یہ لکھی ہے کہ اس امت کو پہلی امتوں کی نسبت حافظے کی قوت زیادہ دی جائے گی، ذہانت زیادہ دی جائے گی. اور ایک نشانی یہ بھی لکھی ہوئی تھی کہ یہ امت دین کے اوپر کتابیں دوسری امتوں کی نسبت زیادہ لکھے گی، اور یہ دونوں نشانیاں پوری ہو گئیں. آج جو انسان کا آئی کیو لیول ہے، تاریخ میں کبھی ہسٹری میں ایسا آئی کیو لیول پہلے نہیں تھا، اور جتنا آج تصنیف و تالیف ہو رہی ہے دین کے اوپر، پہلی امتوں نے اتنی کتابیں دین کے اوپر نہیں لکھی تھیں. تو یہ کتابیں، یہ نشانیاں تورات اور انجیل میں اس امت کی موجود تھیں. تو اللہ رب العزت نے کیوں ذہانت زیادہ عطا فرمائی؟ کیونکہ اس امت نے قرآن کی حفاظت کرنی تھی. چنانچہ صحابہ رضی اللہ تعالیٰ عنہم میں سے بہت سارے حضرات ایسے تھے جیسے قرآن مجید نازل ہوتا تھا وہ اس کو فوراً یاد کر لیتے تھے. ادھر قرآن کا نزول مکمل ہوا، ادھر ان کا قرآن کا حفظ مکمل ہو گیا، تو وہ قرآن مجید کے حافظ بن گئے. چنانچہ آج لکھے پڑے لوگ سامنے ہیں، جانتے ہیں کہ کسی بھی ڈاکومنٹ کو سیو کرنے کے دو طریقے ہوتے ہیں. ایک ہوتا ہے اس کی ہارڈ کاپی بنا لینا، پرنٹر سے فائل کو پرنٹ کر کے فائل میں لگا دیں تو وہ سیو ہو گیا، اور ایک ہوتا ہے کہ اس کو ہارڈ ڈسک پہ یا فلوپی ڈسک پہ یا فلیش ڈرائیو پہ اس کو سیو کر لینا، یہ سافٹ کاپی کہتے ہیں. تو ڈاکومنٹ کو سیو کرنے کے دو طریقے، ہارڈ کاپی اینڈ سافٹ کاپی. اللہ رب العزت نے بھی اپنے قرآن مجید کو دو طریقوں سے محفوظ کروایا. سب سے پہلے تو نبی علیہ السلام پر جب وحی اترتی تھی تو اللہ کے حبیب صلی اللہ علیہ وسلم صحابہ کو بلاتے تھے جو لکھنا جانتے تھے، ان کو کاتبین وحی کہا جاتا ہے، 16-18 کے قریب ان کی تعداد تھی، اور ان سے یہ قرآن پاک لکھوا دیتے تھے. تو وہ لکڑی کے اوپر، پتھر کے اوپر، کپڑے کے اوپر، مختلف چیزیں جو اس وقت اویلیبل تھیں جس پر لکھا جا سکتا تھا، تو وہ آنے والی آیات کو لکھ دیا کرتے تھے. تو قرآن مجید باقاعدہ نبی علیہ السلام لکھواتے تھے، پارچات تھے جن کے اوپر لکھا جاتا تھا. چنانچہ قرآن مجید لکھ کر بھی محفوظ کیا گیا. اب جب نبی علیہ الصلوۃ والسلام نے اس دنیا سے پردہ فرمایا تو حضرت عمر رضی اللہ عنہ نے صدیق اکبر عنہ کو مشورہ دیا کہ امیر المومنین وہ قرآن مجید جو لوگوں کے پاس موجود ہے اس کو اگر ہم سرکاری تحویل میں لے لیں تو وہ زیادہ سیف ہوگا. چنانچہ عمر رضی اللہ عنہ کے مشورے سے سیدنا صدیق اکبر عنہ نے ایک کمیٹی بنائی, زید رضی اللہ عنہ کو اس کا انچارج بنایا, وہ حافظ قرآن تھے اور باقی سارے بھی حافظ تھے, ان کو کہا کہ دیکھیں آپ لوگ بھی حافظ ہیں, اب آپ وہ جتنے پارچات لوگوں کے پاس تھے نا وہ آپ لیں اور ان کو محفوظ کریں ایک جگہ. چنانچہ ام المومنین سیدہ حفصہ رضی اللہ تعالی عنہا جو عمر لانہ کی بیٹی تھیں اور نبی علیہ السلام کی بیوی تھیں اور امت کی ماں تھیں, وہ لکھنا بھی جانتی تھیں, تو ان کے پاس ان پارچات کو ایک جگہ پر جمع کروا دیا گیا. چونکہ وہ جانتی تھیں لکھنا پڑھنا تو ان کی نگرانی میں اس میں کوئی تبدیلی نہیں کر سکتا تھا, وہ اس فن کو جانتی تھیں. چنانچہ عمر حضرت بکر صدیق لانو نے سارے ان چیزوں کو ایک جگہ اکٹھا کر دیا تو صدیق اکبر لانو کا نام پڑا جامع القرآن, قرآن کو ایک جگہ جمع کرنے والے. پہلے تو بکھرا ہوا تھا نا, اب ایک جگہ جمع ہو گیا تو یہ جامع القرآن بن گئے. پھر جب عثمان غنی لانو کا زمانہ آیا تو اسلام 44 لاکھ مربع میل تک پھیل گیا, دور دور تک صوبے بن گئے تھے, ان کو قرآن مجید کی کاپی پہنچانے کی ضرورت پیش آئی. تو عثمان غنی لانو نے پھر وہی جو قرآن مجید کے پارچات ایک جگہ جمع تھے ان کو لے کے, تو چمڑے کے اوپر اس وقت لکھنے کی ٹیکنالوجی آ چکی تھی, انہوں نے چمڑے کے اوپر اس کو لکھوا کے اس کی 7 کاپیاں بنوائیں اور 7 مختلف صوبوں کے اندر اس کو بھجوا دیا. تو عثمان غنی لانو کا نام پڑ گیا ناشر القرآن, قرآن کو نشر کرنے والے, اس کو دنیا کے اندر پھیلانے والے. تو قرآن مجید کو جمع کروایا صدیق اکبر لانو نے اور دنیا میں پھیلایا سیدنا عثمان غنی رضی اللہ عنہ. اس وقت بھی دنیا میں ایسے عجائب گھر ہیں کہ جہاں پر وہ کاپیاں اوریجنل موجود ہیں. ترکی کے جو عجائب گھر ہے اس میں بھی اس وقت موجود ہے کاپی, اور تاشکند کے اندر ایک مسجد ہے تلہ شیخ اس کا نام ہے, وہاں بھی ایک کاپی ابھی تک موجود ہے. تو دنیا کے مختلف جگہوں پہ وہ کاپیاں ابھی بھی موجود ہیں. تو یہ قرآن مجید کو گویا ہارڈ کاپی اس کی بنوا کے اللہ تعالیٰ نے امت کے اندر تقسیم کروا دی, اور یہ سلسلہ پھر امت کے اندر چلتا بھی رہا. انفرادی سطح پر لوگوں کو ضرورت پڑتی تھی, چنانچہ اس زمانے میں کاتب لوگ ہوتے تھے جو رائٹ کرتے تھے, لکھتے تھے, وہ قرآن مجید کی کاپیاں لکھ لکھ کے لوگوں کو دیا کرتے تھے, لوگ ان کو پے کر دیتے تھے اور اپنے لیے کاپی لکھوا لیتے تھے. چنانچہ ہر گھر کے اندر جو قرآن مجید آیا یہ ان کاتب حضرات کی وجہ سے آیا. قرآن مجید کی لاکھوں کاپیاں بنی اور ہر گھر کے اندر آئیں. اس میں جو کاتب لوگ تھے انہوں نے بہت اپنی ٹیکنالوجی کو ڈیولپ بھی کیا. ایسے ایسے کاتب تھے لکھا ہے کتابوں میں کہ چاول کے ایک گرین کے اوپر پوری سورہ قل و اللہ احد لکھ لیا کرتے تھے, اتنا باریک لکھنے کا ان کو فن آتا تھا کہ چاول کے ایک دانے پر پوری سورہ اخلاص لکھ لیا کرتے تھے. خوبصورت بھی لکھتے تھے, باریک بھی لکھتے تھے اور اچھا بھی لکھتے تھے. تو ان کاتبین حضرات نے پھر امت میں سینکڑوں سال تک یہ خدمت انجام دی کہ قرآن مجید کی کاپیز لکھتے تھے اور لوگوں میں دیتے تھے, تو ہر گھر میں تلاوت کے لیے قرآن مجید کی کاپی موجود ہوتی تھی. چنانچہ ایک کاتب کا واقعہ بھی عجیب ہے, اس کے ذہن میں خیال آیا کہ عیسائی بھی کہتے ہیں کہ ہمارا دین سچا ہے, یہودی بھی کہتے ہیں ہمارا دین سچا ہے, اور مسلمان بھی کہتے ہیں ہمارا دین سچا ہے, کون سا دین سچا ہے کیا پتا. تو اس کے ذہن میں خیال آیا کہ میں اس کو آزماتا ہوں. چنانچہ اس نے کیا کیا کہ طور ایک بائبل لی اور اس بائبل کو اس نے ریپروڈیوس کیا, لکھا, اور لکھتے ہوئے کہیں کہیں جو کچھ الفاظ تھے نا ان کے جو سملر ورڈز ہوتے ہیں ایک معنی والے, تو اس نے ورڈز چینج کر دیے مگر معنی وہی تھے. تو اس نے کوئی 30-40 جگہوں پہ یہ تبدیلی کر دی، یعنی الفاظ چینج کر دیے مگر ان کے معنی وہی تھے. اس نے جا کے ایک پادری کو دیا، جی میں نے یہ بائبل لکھی ہے، آپ اس سے نا اپنی سنڈے پریئر کروایا کریں. اس نے کہا بہت اچھا. ایک سال تک وہ پادری پریئر کرواتا رہا اور اس کو پتہ نہ چلا کہ اس میں کوئی لفظ بدلا یا نہیں بدلا. تو اس نے پھر فیصلہ کیا کہ اس کا مطلب ہے کہ ان کو تو پتہ ہی نہیں چلتا کہ کتاب میں کوئی تبدیلی بھی آئی ہے کہ نہیں آئی، تو یہ سچا دین کیسے ہو سکتا ہے. پھر اس نے اسی طرح تورات لی اور اس کو بھی لکھا، اور اس میں بھی یہی کام کیا کہ معانی وہی رہے، الفاظ بدل گئے. نتیجہ کیا نکلا کہ جو ربائی تھا یہودی، اس نے ایک سال تک اس کی تعلیم دی اور اس کو بھی پتہ نہ چلا کہ کہیں کوئی تبدیلی ہوئی ہے یا نہیں ہوئی. پھر اس نے یہی کام قرآن مجید کے ساتھ کیا کہ قرآن مجید کو لکھا اور کہیں کہیں الفاظ جو تھے نا مختلف، معانی وہی تھے الفاظ ڈیفرنٹ تھے، وہ تبدیل کر دیے. اب اس نے ایک حافظ قرآن تھے، عالم تھے، ان کو لا کر دیا، جی میں نے بڑی محنت سے قرآن لکھا ہے، میں آپ کے لیے ہدیہ لایا ہوں. تو اس نے لے لیا، شکریہ ادا کیا. اب جب دو چار دن گزرے تو ایک دن اس کاتب کے دروازے پر وہی عالم آئے، انہوں نے دروازہ کھٹکھٹایا، یہ باہر نکلا. پوچھا کیسے آئے؟ اس نے کہا جی میں یہ پوچھنے آیا ہوں کہ یہ قرآن پاک لکھا کس نے ہے. اس نے کہا جی میں نے لکھا ہے. جی میں یہ پوچھنے آیا ہوں کہ آپ نے جاگتے لکھا ہے یا سوتے ہوئے لکھا ہے. اس نے کہا نہیں نہیں جاگتے ہوئے لکھا ہے. اس نے کہا اس میں یہاں غلطی یہاں غلطی. جتنی جگہ پر اس نے تبدیلیاں کی تھیں اس حافظ قرآن نے ہر ہر غلطی کی نشاندہی کر دی. وہ کاتب کلمہ پڑھ کے مسلمان ہو گیا کہ واقعی قرآن مجید کے اندر غلطی نہیں رہ سکتی. تو اللہ رب العزت نے قرآن مجید کی حفاظت اپنے بندوں سے کروائی. اس امت نے حفاظت قرآن میں بہت اعلیٰ کام کیا، اور الحمدللہ کہ کتابی شکل میں یہ قرآن ہر زمانے میں موجود رہا. اچھا، بعض جگہوں پر کاغذ پر بھی لکھا ہوا قرآن موجود ہے، بعض جگہوں پر پتوں پہ قرآن پاک لکھا ہوا محفوظ ہے، لکڑی کے تختوں پہ لکھا ہوا. چنانچہ ہم نے سمرقند میں ایک ایسی لائبریری دیکھی، لوہے کی شیٹیں تھیں 4 فٹ بائی 8 فٹ کی، اور ان شیٹوں پہ انگریوڈ قرآن پاک لکھا ہوا، یعنی کھود کے لکھا ہوا، پورا ڈھیر لگا ہوا تھا زمین سے لے کے چھت تک. تو میں نے پوچھا کہ بھئی قرآن پاک کو لوہے پہ لکھنے کی کیا ضرورت تھی؟ انہوں نے کہا جی جیسے دنیا میں ہوتے ہیں نا، یہ گرینوچ ٹائم ہے، یہ سینڈر ٹائم ہے، تو اگر کبھی بھی ٹائم کو میئر کرنا ہو یا کمپیئر کرنا ہو تو اس کے ساتھ دیکھتے ہیں. تو مسلمان بادشاہوں نے اپنے زمانے میں قرآن مجید پہ انگریو کر کے قرآن لکھوا دیا کہ اگر کبھی بھی کسی لفظ کے بارے میں کوئی شبہ ہو کہ اس میں نقطے تھے نہیں تھے یا یہ حرف تھا یا یہ حرف تھا، تو ہمارے پاس ایک سٹینڈرڈ کاپی موجود ہو، پوری دنیا اس کے ساتھ اس کو کمپیئر کر سکے. تو امت نے قرآن پاک کی حفاظت کے لیے بہت ہی اعلی کام کیا. اس میں کئی جگہ انہوں نے اللہ کا نام سرخ سیاہی سے لکھا، بہت خوبصورت طریقے سے قرآن پاک لکھا. لیکن حیرت کی بات یہ تھی کہ پتوں پہ لکھا ہوا قرآن پاک کیسا تھا معلوم نہیں. وہ اس زمانے میں کوئی ٹیکنالوجی جانتے تھے جس سے پتوں کو وہ ٹریٹ کر لیتے تھے اور پتے ٹوٹتے نہیں تھے. جب میں نے قرآن پاک دیکھا تو وہ جیسے شیشم کے درخت کے پتے ہوتے ہیں نا کہ ان میں رگیں چل رہی ہوتی ہیں، وہ بالکل صاف پتا نظر آتا تھا اور اس کو جلد کیا گیا تھا، اور پتہ نہیں کتنے سینکڑوں سال پہلے لکھا گیا ہوگا اور وہ بالکل محفوظ تھا، اللہ کی شان. تو قرآن پاک کو مختلف زمانوں میں اس طرح لکھ کے محفوظ کیا گیا. پھر اس میں ایک بڑا کام امت کی عورتوں نے کیا کہ اس زمانے میں کاتب چونکہ تھوڑے ہوتے تھے، ڈیمانڈ زیادہ ہوتی تھی، تو یہ ڈیمانڈ کیسے پوری ہو؟ اس کا طریقہ یہ نکالا کہ جو بچیاں گھر میں تعلیم حاصل کر لیتی تھیں اور اپنے رشتے کے انتظار میں ہوتی تھیں کہ کوئی اچھی پرپوزل آئے تو ماں باپ ان کی شادی کر دیں، تو گھر میں ان کے پاس فرصت ہوتی تھی، تو یہ بچیاں کیا کرتی تھیں؟ روزانہ صبح اٹھ کر گھر کے کام کاج سمیٹ لیتی تھیں، پھر باوضو ہو کر بیٹھ جاتی تھیں اور قرآن پاک لکھنا شروع کر دیتی تھیں. हर बच्ची अपने लिए एक कुरान पाक लिखती थी। जब मुकम्मल हो जाता था तो माँ बाप उसकी सुनहरी जिल्द बनवा देते थे, और जब उस बच्ची का निकाह होता था तो उसको जहेज के अंदर यह कुरान पाक दिया जाता था। तो उम्मत की हर लड़की ने कुरान पाक लिखा और कुरान पाक को महफूज करने में अपना हिस्सा डाला। फिर एक ऐसा वक्त भी आया कि जब दुनिया में प्रिंटिंग प्रेस बन गए, चुनाचे रशिया में एक जगह है उसका नाम है काजान, तो काजान के एक आलिम थे, उनका नाम था हमजा बे रहमतुल्लाह अलैह। उन्होंने सबसे पहले लेनिनग्राड के अंदर कुरान पाक को प्रिंट किया, ये फर्स्ट टाइम जो प्रिंटिंग हुई तारीख में। फिर इसके बाद हैम्बर्ग में ये कुरान पाक प्रिंट हुआ, और फिर उसके बाद ईरान में प्रिंट हुआ। फिर तो प्रिंटिंग का ऐसा सिलसिला चला कि आज अल्हम्दुलिल्लाह प्रिंटेड कुरान मजीद पूरी उम्मत में हर घर में तकरीबन मौजूद है। यहां पर भी अल्हम्दुलिल्लाह सऊदी अरब में मदीना तैयबा में कुरान मजीद की प्रिंटिंग का इतना अच्छा इदारा है, दिल से दुआएं निकलती हैं, अल्लाह ताला और बरकतें दे और इन लोगों की इज्जत में अल्लाह इजाफा फरमाए। और आने वाले हर हाजी को कुरान मजीद तकसीम किए जाते हैं, तो ये कुरान मजीद प्रिंटेड हर घर के अंदर मौजूद है। तो गोया कुरान मजीद की जो हार्ड कॉपी थी वो इस वक्त पूरी दुनिया के अंदर मौजूद है। आप कहीं भी हों, पहाड़ी इलाके में हों, गर्म इलाके में हों, ठंडे इलाके में हों, जहां भी होंगे, आप अगर किसी मुसलमान से पूछें तो वो अपने घर से कुरान मजीद ला के आपको दे देगा, पढ़ने के लिए आपके पास हार्ड कॉपी मौजूद होगी। चुनाचे एक है कुरान मजीद की सॉफ्ट कॉपी, वो ये थी कि अल्लाह ताला ने बंदों के दिल में मोहब्बत ऐसी पैदा कर दी कि वो कुरान मजीद याद करते थे और उनके दिमाग कुरान मजीद की फ्लैश ड्राइव बन जाते थे, यूं समझ लें। चुनाचे इधर कुरान पाक उतरता था और बाद सहाबा उसको फौरन याद कर लेते थे। नबी अलैहिस्सलाम कुरान मजीद के हाफिज भी थे, अबूकर सिद्दीक लानो हाफिज थे, उमर रजी अल्लाह तआला नु हाफिज थे। सहाबा की जितनी जमात है वो कुरान मजीद के या कुल्ली हाफिज थे या जुज्वी हाफिज थे, यानी किसी को चंद पारे याद थे या किसी को पूरा कुरान पाक याद था। कोई साहबी ऐसा नहीं था कि जिसको कुरान पाक याद ना हो, कुछ ना कुछ याद जरूर करते थे। हजरत उमर लानो का जमाना था, तो उसमें एक ऐसा वक्त आया कि बहुत सारे हुफाज शहीद हो गए, तो हजरत उमर लानो ने उस जमाने में एक फरमान जारी किया कि जब ये लोग जो अल्लाह के रास्ते में निकलते हैं फारिग हों, तो इनका काम यह है कि ये कुरान मजीद हिफ्ज करें। तो उमर लानो के एक हुक्म पर हजारों लोगों ने कुरान मजीद याद किया। तो गोया उम्मत के अंदर हुफाज की एक तादाद चलती रही हर दौर और हर जमाने में। नबी अलैहिस्सलाम से लेकर आज इस दौर तक उम्मत में कोई एक दिन ऐसा नहीं आया, कोई एक रात ऐसी नहीं आई कि जब पूरी दुनिया में कुरान मजीद का कोई हाफिज मौजूद ना हो। हर दौर में हर जमाने में उम्मत के अंदर कुरान मजीद के हुफाज मौजूद रहे हैं। तो हार्ड कॉपी भी रही और सॉफ्ट कॉपी भी रही। अब यहां चंद बातें हैं कि हिफ्ज की उम्र कौन सी बेहतर है। तो बेहतर उम्र तो है 6 साल से लेके 12 साल तक की। ये हुंडई गाड़ी है 848 व्हाइट कलर की, इसने रास्ता बंद किया हुआ है तो इसको भाई सही जगह पार्क कर लीजिए। तो हिफ्ज की जो उम्र है वो 6 साल से लेके 12 साल तक की उम्र बेहतरीन उम्र है। इस उम्र में बच्चे की याददाश्त की जो होती है ना कैपेबिलिटी, वो मैक्सिमम होती है। इसको कहते हैं अन्नक्ष कल हजर, यानी पत्थर पे लकीर की तरह। जैसे पत्थर की लकीर नहीं मिटती, तो इस जमाने में याद किया हुआ कुरान पाक बच्चे को नहीं भूलता। छह साल की उम्र इसलिए बताई गई कि फिजिकली जब बच्चा पैदा होता है ना तो उसका ब्रेन ग्रो करता है, वो जो ब्रेन ग्रो करने की उम्र है ना वो 5 साल तक रहती है। अगर 5 साल से पहले बच्चे को कुरान पाक याद करने पर लगा दें, वो कर तो सकता है मगर उसका जहन पूरी तरह ग्रो नहीं करता, चूंकि वो टेंशन लेगा तो उसकी वजह से उसके अंदर हार्मोन कार्टिजोन जो है वो पैदा होंगे और वो ब्रेन की ग्रोथ को रोकेंगे। तो इसलिए एडवाइजेबल यही है कि 5 साल के बाद हिफ्ज में डाला जाए। हाँ, कोई सूरतें याद करवा देना उसमें कोई हर्ज नहीं होता, वो बच्चा याद कर सकता है। चुनाचे एक मरतबा हम एक जगह मेहमान थे तो जो साहिब खाना थे उनकी अहलिया आलिमा थी, खाने के बाद उन्होंने कहा अपने हस्बैंड को कि भाई बच्चे को ले जाओ और ये हजरत साहब को अपना सबक सुनाए। तो वो अपने बच्चे को लेके आए, वो इतना छोटा सा बच्चा था कि बगैर सहारे के खड़ा नहीं हो सकता था, आप सोचें कितना छोटा होगा, था भी कमजोर सा। तो हमने उसको दीवार के साथ लगा दिया और उसके दोनों तरफ तकिए रख दिए, तो बच्चे को तकिए की सपोर्ट मिल गई तो वो खड़ा हुआ। हम समझे थे कि शायद ये कुल वल्लाहु अहद सूरत सुना देगा या कुछ और पढ़ देगा, लेकिन बच्चे ने तो पढ़ना शुरू किया। हम हैरान हैं, सूरह मुल्क तबारक अल्लज़ी बियदिल मुल्क पूरी सूरत उस बच्चे ने सुना दी। या अल्लाह, इतना छोटा बच्चा और ये सूरह मुल्क का हाफिज है, सुभान अल्लाह। तो छोटे छोटे बच्चे भी कुरान मजीद को याद कर लेते हैं, वो जुबान नहीं जानते, वो मानी नहीं जानते, लेकिन कुरान मजीद उनके दिलों में नक्श होता है। ये अल्लाह की अजीब शान है। लेकिन बेहतरीन उम्र 6 साल से लेके 12 साल की है। इस उम्र में जो बच्चे हाफिज बनते हैं आम तौर पे उनको 2 साल लगते हैं हाफिज बनने में, एवरेज बच्चे 2 साल में हाफिज बन जाते हैं। जो सुस्ती करते हैं, तवज्जो नहीं देते, वो 3 साल भी लगा सकते हैं, इससे ज्यादा भी लग सकता है। जो काबिल होते हैं, मेहनत करते हैं, वो 2 साल से पहले भी कर लेते हैं। ऐसा भी होता है कि बाज लोग बड़ी उम्र में जाके कुरान मजीद के हाफिज बनते हैं और बाद छोटी उम्र में बन जाते हैं। चुनाचे किताबों में लिखा है कि हारून रशीद के दरबार में एक बंदा अपने बेटे को लाया और उसने कहा कि हारून रशीद साहब, आप मेरे बेटे से कुरान सुने। वो बच्चा इतना छोटा था कि बाप से जिद करने लगा, अबू मैं कुरान तब सुनाऊंगा जब आप वादा करें कि मुझे गुड़ की डली लेके देंगे। उस जमाने की कैंडी यही होती थी, गुड़ की डली खा लेना। तो वालिद ने उसको कहा, हां बेटा मैं वादा करता हूं मैं तुम्हें गुड़ की डली लेके दूंगा। तो बच्चे ने कहा ठीक है मैं सुनाता हूं। हारून रशीद खुद भी हाफिज था, उसने कई जगहों से कुरान सुना और उस बच्चे ने उसको बिल्कुल सही सही सुना दिया। जब उसकी डेट ऑफ बर्थ का रिकॉर्ड देखा गया तो बच्चे की उम्र उस वक्त सिर्फ 5 साल थी, यानी 5 साल की उम्र में उसने हिफ्ज कुरान मुकम्मल कर लिया था। तारीख में यह भी लिखा है। और ऐसा भी हुआ कि 7 साल में, 10 साल में, 12 साल में, 18-20 साल में और इससे ऊपर की उम्र में भी लोग हाफिज बने। चुनाचे बाज लोग जो थे वो बहुत मैच्योरिटी की उम्र में कुरान मजीद के हाफिज बने। 40 साल की उम्र में हाफिज बनना, 50-60 साल की उम्र में हाफिज बनना, ये भी किताबों के अंदर मौजूद है। अब हिफ्ज में टाइम कितना लगता है, तो आमतौर पर तो भाई 2 साल लगते हैं, लेकिन अगर मेहनत कम करें तो ज्यादा भी लग सकता है, ज्यादा करें तो वक्त कम भी लग सकता है। 20 दिन में एक पारा याद करना ये एक नॉर्म है, हर बच्चा 20 दिन में एक पारा याद कर सकता है। वैसे बाद बुजुर्गों ने जल्दी भी याद कर लिया, चुनाचे हजरत ननौती रहमतुल्लाह के बारे में लिखा है, हज के सफर पर चले, उस जमाने में बंबई से जद्दा समुन्द्र के जरिए आते थे और समुन्द्र में समुद्री तूफान आ जाते थे तो जहाज को एक जगह लंगर अंदाज होना पड़ता था वरना डूबने का खतरा होता था। तो इस वजह से रमजान से पहले सफर शुरू करना पड़ता था वरना हज गुजर जाती थी और सफर खत्म नहीं होता था। तो जब उन्होंने सफर शुरू किया और रमजान का महीना आ गया तो तरावी पढ़ाने का मसला था। अल्लाह की शान के उनके साथ उलमा की एक बड़ी जमात थी, लेकिन उन तमाम उलमा में कोई कुरान मजीद का कामिल हाफिज नहीं था। सबको कुरान पाक याद था, सूरतें याद थी, उलमा थे, लेकिन पूरा कुरान पाक याद नहीं था। तो किसी ने कहा कि हजरत कोई बात नहीं, आखिरी सूरतों से तरावी पढ़ लेंगे। حضرت نے فرمایا مجھے اچھا نہیں لگتا کہ اتنے بڑے بڑے علماء ہوں اور آخری صورتوں سے یہ قرآن مجید تراوی پڑھائے. میں کوشش کرتا ہوں, چنانچہ حضرت دن میں ایک پارہ یاد کرتے اور رات کو تراوی میں سنا دیتے, ادھر رمضان مکمل ہوا ادھر ان کا قرآن مکمل ہو گیا. تو ایک مہینے میں پورا قرآن مجید یاد کرنے کی بھی مثال موجود ہے. اس سے بھی کم وقت میں یاد کرنے کی مثال ہے, چنانچہ امام محمد رحمت اللہ علیہ بڑے امیر آدمی کے بیٹے تھے, نواب کے بیٹے تھے اور بڑے ذہین تھے. ان کے والد ان کو لے آئے امام اعظم ابو حنیفہ رحمت اللہ کے پاس کہ حضرت اس کو اپنا شاگرد بنا لیں. حضرت نے فرمایا بہت اچھا, چنانچہ امام محمد رحمت اللہ علیہ امام ابو حنیفہ رحمت اللہ کے شاگرد بنے. چند دن میں حضرت نے ان سے پوچھا, بھئی آپ قرآن پاک کے حافظ نہیں ہیں؟ اس نے جواب دیا, جی میں حافظ تو نہیں ہوں. فرمانے لگے, آپ کو پتہ نہیں میرا شاگرد بننے کے لیے یہ پری ریکویزٹ ہے, یہ پری کوالیفیکیشن ہے کہ ہر بچے کو حافظ ہونا چاہیے. آپ جائیں پہلے حافظ بنے پھر میرے پاس علم حاصل کرنے کے لیے آئیں. تو امام محمد رحمت اللہ علیہ امام ابو حنیفہ رحمت اللہ کو سلام کر کے چلے گئے. ایک ہفتے کے بعد جمعہ کے دن پھر واپس آئے تو امام حنیفہ رحمت اللہ نے سوچا کہ یہ استاد کو سلام کرنے کے لیے ویکینڈ پہ آیا ہے. تو پوچھا, سناؤ بھائی کیا حال ہے, کام شروع کیا یا نہیں کیا؟ حضرت میں پورا قرآن پاک مکمل یاد کر کے واپس آ گیا. تو ایک ہفتے میں قرآن مجید یاد کرنے کی بھی مثالیں موجود ہیں. اور حضرت مفتی تقی عثمانی دامت برکاتہم نے اپنی کتاب تراشے میں ایک واقعہ لکھا ہے. ایک بڑے عالم تھے, ان کا نام تھا ہشام قلبی, بہت بڑے عالم تھے. ایک دفعہ بات چلی تو دوستوں نے کہا, جی کہ فلاں عالم ہے اور فلاں عالم بھی ہے حافظ بھی ہے. جب ان کا نام آیا تو لوگوں نے کہا, جی عالم تو واقعی بڑے ہیں حافظ نہیں ہیں. وہ کہتے ہیں کہ میرے دل میں بات پیدا ہوئی کہ میں حفظ کیوں نہ کروں. وہیں بیٹھے بیٹھے میں نے حفظ کی نیت کر لی اور فرماتے ہیں کہ تین دن میں میں نے پورے قرآن پاک کو یاد کر لیا. تو تین دن میں بھی قرآن مجید کو یاد کرنے کی مثالیں موجود ہیں. آج کل کے زمانے میں دو سال, ڈیڑھ سال, ایک سال یہ بھی ہے. ہمارے پاس ایک طالبہ آئی, وہ ڈبل ایم اے تھی, ایم اے جغرافی ایم اے کیلیگرافی, اور کہنے لگی, جی کہ میں نے قرآن پاک یاد کرنا ہے. تو جو اسکول جو جامعہ کی پرنسپل تھیں انہوں نے اس کو مشورہ دیا, بھئی حفظ تو چھوٹی عمر کی بچیاں کرتی ہیں, آپ ان کے درمیان بیٹھیں گی بھی تو آپ کو عجیب فیل ہوگا کہ وہ چھ سات سال کی بچی ہیں اور آپ ڈبل ایم اے پاس ہو, بڑی عمر کی ہو, تو بہتر یہ ہے کہ اب آپ نا علم پڑھ لو, بخاری شریف والا کورس کر لو. اس نے کہا, جی مجھے حفظ کا شوق ہے, میرا دل چاہتا ہے پہلے میں حافظہ بنوں پھر اس کے بعد میں عالمہ بھی بن جاؤں گی. ان کا ٹھیک ہے. چنانچہ اس بچی کو حفظ کی کلاس میں بٹھا دیا گیا. سات مہینے کے بعد مجھے پرنسپل کی طرف سے اطلاع ملی, جی کہ وہ بچی کا قرآن پاک مکمل ہو گیا. میں نے کہا کہ بھئی سات مہینے میں قرآن پاک؟ تو ایسے دل میں خیال گزرا کہ ایسا تو نہیں کہ یہ بڑی عمر کی لڑکی تھی تو معلمہ کی اس سے دوستی ہو گئی ہو اور معلمہ اس کو بس سبق دے کے آگے چلاتی رہی ہو, پیچھے منزل کی طرف دھیان ہی نہ دیا ہو. تو میں نے پرنسپل سے پوچھا کہ بھئی اس کی منزل کچی ہے یا پکی ہے؟ اس نے کہا, جی میں طالبہ کو بھیج دیتی ہوں, آپ خود اس سے سن لیں. چنانچہ ہم نے اس طالبہ کو بلایا اور پردے کے پیچھے وہ بیٹھ گئی. تو میں نے قرآن پاک کو تقریباً پانچ چھ جگہ جہاں غلطی لگتی ہے, اچھے اچھے حافظ بھی غلطی کھا جاتے ہیں. ہمارے ہاں مشہور ہے سورہ جاسیہ, دینے پڑھنے تے راتی نہ آسیہ, اس میں حفاظ کو غلطی لگتی ہے, متشابہ لگتے ہیں. تو میں نے اس سے پانچ چھ جگہوں سے سنا, اس بچی نے بالکل صحیح قرآن پاک سنا دیا. تو خوشی ہوئی کہ اس بچی نے سات مہینے میں قرآن مجید کو یاد مکمل کر لیا. ہمارے ہاں ایک مفتی صاحب نوجوان تھے, وہ آئے اور کہنے لگے, حضرت میں نے بخاری شریف تک کورس مکمل کر لیا ہے, میرے دل میں قرآن مجید یاد کرنے کا بڑا شوق ہے. میں نے کہا بہت اچھا, رمضان کا مہینہ آ رہا ہے, آپ ہمارے یہاں مسجد میں اعتکاف بھی کر لیں نفلی پورا مہینہ, और कुरान पाक भी याद कर लें। तो हमने दुआओं से उसका कुरान पाक शुरू करवा दिया। अल्लाह की शान कि उसने दिन में एक पारा याद करता और रात को तरावी में सुना देता, फिर अगले दिन अगला पारा, फिर रात को तरावी में, एक महीने में पूरा कुरान पाक याद कर लिया। मैंने एक जगह नकल किया कि उन्होंने, मुफ्ती साहब ने एक महीने में कुरान पाक याद कर लिया, तो मेरा बेटा हाफिज हबीबुल्ला है, वो कहने लगा अबू जी एक महीने में नहीं, मैं खुद हाफिज हूं, मुझे पता है, उसने 28 दिन में मुकम्मल किया था। यानी 28 दिन में इस वक्त भी एक नौजवान आलिम दीन ने पूरे कुरान मजीद को मुकम्मल याद कर लिया। कुरान मजीद के उस शाख हर जमाने में मौजूद रहे। और बाल तो ऐसी जगह हैं जहां कुरान मजीद के बहुत उफाज होते हैं। हमारे एक कारी साहब थे, वो मेरे बच्चों के उस्ताद थे, बच्चों ने उनसे कुरान मजीद याद किया। एक दफा हजरत आपने मुल्तान का प्रोग्राम दिया है, तो आप जब आएंगे तो मेरे घर आप खाना खा लें। हमने कहा बहुत अच्छा, हमें अंदाजा नहीं था कि घर मुल्तान से कितना दूर होगा। चुनाचे जब मुल्तान प्रोग्राम के लिए पहुंचे तो वो कारी साहब नादिल हो गए, हजरत आपने कहा था कि खाना खिलाना है तो आप चले मेरे साथ। हम निकले कि भाई चलो, शहर से कोई 5-10 मिनट के फासले पे घर होगा, वो तो कहीं 1.5 घंटा दूर हमें ड्राइव करके ले गए एक बस्ती में, और वहां जाके एक घर में बिठा दिया। मैंने कहा कारी साहब आप मुझे शहर से उठा के यहां लाए हैं, अब अगर हम यहां प्रोग्राम भी करेंगे तो 15 से 20 बंदे होंगे देहात के, अगर हम शहर में करते तो हजारों लोगों का फायदा होता। वो कहने लगे कि हजरत मैं आपको एक मकसद के लिए यहां आया हूं। मैंने कहा क्या मकसद? कहने लगे कि हमारी ये जो बस्ती है ना, इसका नाम है हाफिज वाला, यानी बस्ती का नाम ही ये है हाफिज वाला, शुजाबाद के करीब है। मैंने कहा क्या मतलब? कहने लगे कि पिछले तकरीबन 200 साल से इस बस्ती में कोई घर ऐसा नहीं कि जिस घर में कोई कुरान मजीद का हाफिज मौजूद ना हो। पूरी बस्ती के हर घर में कोई ना कोई कुरान का हाफिज मौजूद होगा, या मर्द होगा या औरत होगी, लेकिन हाफिज होगा। तो ऐसी बस्तियां भी इस वक्त दुनिया में मौजूद हैं सफ़े जमीन पर कि बस्ती के हर घर में कोई ना कोई कुरान पाक का हाफिज होता है, तो बस्ती का नाम ही हाफिज वाला बन गया। हमारे एक करीबी ताल्लुक वाले थे, आलिम थे, उनकी मस्जिद में हमने फजर के बाद दरसे कुरान दिया। वो कहने लगे हजरत मस्जिद के साथ मेरा घर है तो आप नाश्ता मेरे यहां करें। हमने कहा बहुत अच्छा। जब हम नाश्ते के लिए दस्तरखान पे बैठे, वो कहने लगे हजरत मेरे वाले साहब कुरान पाक के आशिक थे। बस ये लफ्ज सुना हमने तो हमने कहा कि भाई अब हमें नाश्ते में मजा नहीं आएगा, हमें उनकी बातें सुनाएं, हमारा रूहानी नाश्ता करवाएं। वो कहने लगे हजरत मेरे वाले साहब को किसी बुजुर्ग ने बता दिया कि अगर आप एक कुरान मजीद रोज मुकम्मल पढ़ें और 2 साल तक ये मामूल जारी रखें तो कुरान मजीद का फैज आपकी आने वाली नस्ल में जारी हो जाएगा। मेरे वाले साहब ने इस बात को मान लिया। नतीजा क्या हुआ कि वाले साहब ने रोज एक कुरान मजीद मुकम्मल पढ़ना शुरू कर दिया, अलहम्द से लेके वन्नास तक डेली। सफर, हजर, गर्मी, सर्दी, सेहत, बीमारी, गमी, खुशी, वाले साहब ने पूरे 2 साल हर रोज कुरान मजीद को मुकम्मल पढ़ा। उसका नतीजा ये निकला कि हमारे वालिद के जितनी औलाद थी, बेटे और बेटियां, फिर आगे उनकी जितनी औलाद आज है, जो बच्चा 7 साल की उम्र तक पहुंच गया है वो कुरान मजीद का हाफिज है। मेरे वालिद की नस्ल में कोई लड़का लड़की ऐसी नहीं जो हाफिज ना हो। तो ये भी अल्लाह की शान है कि बाद ऐसे भी कुरान मजीद के आशिक होते हैं कि जो कुरान मजीद इतना पढ़ते हैं कि अल्लाह उनकी नस्लों में फैज को जारी फरमा देते हैं। तो बस्तियां भी ऐसी हैं कि जहां कुरान मजीद के हुफाज मौजूद, खानदान भी ऐसे, बहुत सारे ऐसे खानदान हैं हमारे यहां के, वहां रिश्ता किसी घर में भी आए तो वो सबसे पहली बात पूछते हैं बच्चा हाफिज है या नहीं। हत्ता कि एक जगह एक आलिम थे, साहिब निस्बत थे, उनका रिश्ता हमने भिजवाया, उन्होंने इनकार कर दिया जी ये हाफिज कुरान नहीं है, हमारे यहां दस्तूर है कि हम हाफिज से अपनी बच्ची की शादी करते हैं। इस वक्त भी ऐसे घराने मौजूद हैं। قرآن مجید کے حفاظ کے ساتھ ان کی بچیوں کی نسبت ہوتی ہے. چنانچہ ایک شہر ہے پانی پت انڈیا میں, اس میں بھی ایسے لوگ گزرے کہ جن کو قرآن مجید کے ساتھ عشق تھا. ہر گھر میں قرآن مجید کے قاری ہوتے تھے اور قاری ہوتی تھی, حتیٰ کہ یہاں تک ہوتا تھا کہ ایک بچی کے لیے دو تین رشتے آتے تھے تو ماں باپ پوچھتے تھے, بیٹی بتاؤ دو تین رشتے آئے ہیں ہم کدھر طے کریں؟ تو بیٹی کہتی تھی کہ ابو ان سب کو بلا لے پردے کے پیچھے بیٹھ کے, میں ان سے قرآن پاک سنوں گی اور جس کا قرآن پاک مجھے زیادہ پسند آئے گا میں اس کو قبول کروں گی. چنانچہ سارے کے سارے کینڈیڈیٹ قرآن سناتے تھے اور جس کا قرآن پاک زیادہ بہتر ہوتا تھا اس سے لڑکی شادی کرتی تھی. یعنی ایسی بھی مثالیں اس امت کے اندر موجود ہیں. قرآن مجید حفظ ہونے کی کیفیت کیا رہی, یہ بھی ایک امپورٹنٹ پوائنٹ ہے کہ امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ رمضان مبارک میں 63 قرآن مجید مکمل پڑھا کرتے تھے. ایک قرآن پاک دن میں ختم کرتے تھے, ایک رات میں ختم کرتے تھے تو 60 ہو گئے, اور 3 قرآن مجید تراوی میں مکمل پڑھتے تھے تو 63 ٹائمز قرآن مجید مکمل پڑھتے تھے. امام شافعی رحمۃ اللہ لکھتے ہیں کہ ایک مرتبہ انہیں مکہ مکرمہ سے مدینہ جانے کا موقع ملا اور راستے میں ان کو 16 دن لگے, اور 16 دن میں وہ فرماتے ہیں کہ میں نے 16 مرتبہ قرآن پاک مکمل پڑھ لیا. تو ایسا قرآن مجید یاد ہوتا تھا کہ ایک دن میں وہ آسانی کے ساتھ پڑھ لیا کرتے تھے. ہمارے ایک استاد تھے, بہت خوبصورت قرآن پاک پڑھتے تھے, اللہ نے ان کو کوئل جیسی آواز دی تھی, اتنا ان کی آواز میں ترنم تھا کہ جب قرآن پاک پڑھتے تھے نا تو بندہ حیران ہو جاتا تھا. اس زمانے میں عمر چھوٹی تھی, کوئی 6-7 سال کی ہوگی. مجھے یاد ہے سردیوں کی لمبی رات تھی, رمضان کا مہینہ تھا. ان کی ایک عادت تھی کہ ان کے کوئی 30-35 شاگرد شہر کی مختلف مساجد میں تراوی پڑھاتے تھے, تو وہ سب شاگردوں کو کہتے تھے کہ تراوی پڑھانے کے بعد آئیں اور اپنی اپنی کارگزاری سنائیں. تو جن سے جو غلطیاں ہوتی تھیں وہ اصلاح کرتے تھے, سمجھاتے تھے اور پھر اگلے دن کی ہدایات دیتے تھے. ایک دن وہ سب طلبا جمع تھے تو کسی طالب علم نے کہہ دیا, حضرت آج تو 25 کی رات ہے, آڈ رات ہے. کہنے لگے ہاں. اس نے کہا کہ حضرت آپ کا قرآن سننے کو دل چاہتا ہے. کہنے لگے بہت اچھا, میری 4 رکعت تراوی رہتی ہیں, میں تراوی کی نیت کر لیتا ہوں, آپ لوگ پیچھے نفل کی نیت کر لیں. تدائی کے بغیر اگر ایسی جماعت ہو جائے تو شرن اس کی اجازت ہے. چنانچہ حضرت نے 2 رکعت کی نیت باندھ لی اور ہم لوگ پیچھے صف بنا کے کھڑے ہو گئے. اب انہوں نے الف لام میم سے پڑھنا شروع کیا. اللہ کی شان دیکھیں, پڑھتے رہے اور ہم تو پیچھے گم تھے. ایسی ان کی مترنم آواز تھی اور اتنی فلو کے ساتھ پڑھ رہے تھے کہ ہمیں وقت کا احساس ہی نہیں تھا. پتہ اس وقت چلا جب انہوں نے 29 پارے مکمل کرنے کے بعد رکوع کیا. ان ون گو 29 پارے پڑھے انہوں نے, اور ہم اتنا جام ہو چکے تھے کھڑے کھڑے کہ ہم سے رکوع میں نہیں جایا جا رہا تھا. یعنی ہمیں کوشش کر کے رکوع کرنا پڑا, اتنا جسم ایک جگہ سیٹ ہو گیا تھا. گھنٹوں کھڑے رہے تھے اور پھر اس کے بعد اگلی رکعت میں انہوں نے آخری پارہ پڑھا اور قرآن پاک مکمل کر لیا. تو 2 رکعت میں قرآن مجید پورا پڑھنے کی بھی مثالیں موجود ہیں. اللہ اکبر کبیرہ. ہمارے ایک اور استاد تھے, ان سے میں نے عربی قاعدہ شروع میں پڑھا. وہ قاری تو نہیں تھے لیکن حافظ بڑے پکے تھے. ان کا معمول تھا زندگی کا ایک قرآن پاک روزانہ پڑھنا. وہ روزانہ فجر کے بعد قرآن پاک پڑھنا شروع کرتے تھے اور عصر کے وقت روزانہ ختم قرآن ہو رہا ہوتا تھا ان کا. ہم ان کو آنکھوں سے دیکھتے تھے, بیٹھے ہوئے ان کے ہونٹ ہل رہے ہوتے تھے. عمر چھوٹی تھی, شاید 6-7 سال ہوگی. یعنی وہ عمر تھی کہ میرے پاس پورے محلے کے گھروں کا نا ویزا موجود تھا ملٹیپل. جس گھر میں جب چاہیں آپ چلے جائیں, ہر گھر میں محبتیں ملتی تھیں, پیار ملتا تھا, کھانے کی چیزیں ملتی تھیں, ہر گھر میں پیار ہوتا تھا. وہ عمر تھی. چنانچہ میں ان کے گھر ایک دفعہ گیا تو ان کی بڑی بیٹی کی شادی ہوئی تھی اور رخصتی کے بعد وہ پہلی مرتبہ اپنے والد کو ملنے کے لیے آئی تھی. तो साफ ज़ाहिर है वो दुल्हन बनी हुई थी, जेवरात से लदी हुई थी। वो बच्ची आई और आके अपने वालिद से मिली तो वालिद साहब ने कहा, बेटा सुनाओ ठीक हो, खैरियत से हो? उसने कहा, अब्बू मैं ठीक हूं। तो उसके बाद वो बच्ची भी बैठ गई और चारपाई के साथ वालिद भी बैठ गए। अब वालिद ने कुरान पढ़ना शुरू कर दिया तो बच्ची कहने लगी, अब्बू मैं इतनी दूर से सिर्फ आपको मिलने के लिए आई हूं, आप मुझसे बातें तो करें। तो कहने लगे, बेटी आपने खैरियत पूछी, मैंने बता दी, आपकी खैरियत का पता चल गया, अब मैं आपसे और क्या बातें करूं, मैं कुरान ही पढ़ूंगा। यानी वो कुरान पढ़ते रहते थे, दरमियान में बात करने का मौका होता था तो तिलावत यानी मौकूफ करके बात का जवाब भी दे लेते थे, फिर कुरान पढ़ते थे और बगैर टेंशन के और तरद्दुद के सहूलत के साथ वो असर से पहले कुरान मुकम्मल पढ़ लिया करते थे। तो कुरान पढ़ने वालों की ऐसी भी मिसालें मौजूद हैं। अलबत्ता एक मर्तबा हमें कुरान मजीद के कंप्यूटर से मुलाकात का मौका मिला। कराची में हम एक जगह थे, एक निकाह की मजलिस थी, तो किसी ने मुझे बताया कि हजरत ये जो बैठे हैं ना साहब, ये कुरान मजीद के कंप्यूटर हैं। तो मुझे शुरू में तो ये लफ्ज बुरा लगा, मैंने कहा क्या लोगों के जहन में ये नई नई टेक्नोलॉजी के लफ्ज बैठ गए हैं। भाई तुम कहो कुरान के कारी हैं, कुरान के हाफिज हैं, कुरान के आलिम हैं, ये अल्फाज हैं जो काबिले सताइश हैं, ये क्या कि कुरान के कंप्यूटर हैं? तो मैंने नागवारी का इजहार किया, क्यों कुरान के कंप्यूटर कह रहे हैं? उसने कहा जी आप देख लें। चुनाचे जब निकाह की दुआ हो गई, लोग उठ के जाने लगे तो कुछ लोग उनके गिर जमा हो गए, हम भी उनमें से थे, वो अक्सर उनमें से हुफाज भी थे। तो उन वो जो लोग थे ना, वो कारी साहब से पूछ रहे थे, अच्छा हुफाज में आमतौर पर ये होता है कि एक दूसरे से पूछते हैं, अच्छा भाई फतकूना, यानी फतकूना का लफ्ज बता दिया, अब आगे कहां कहां है कुरान पाक में और आयत कैसे चलती है ये हाफिज लोग बताते हैं। तो ये पहेलियां होती हैं हाफिज लोगों की कि भाई बताएं फतकूना कहां है, तो पढ़ते हैं। मगर वहां मामला डिफरेंट था, वहां कोई लफ्ज नहीं पूछ रहा था, लोग पूछ रहे थे कि हजरत वो जो फतकूना का लफ्ज है कुरान पाक में कहां कहा है। तो वो आयत नहीं पढ़ रहे थे, वो आगे बताते थे फलां पारा फलां सूरत फलां आयत नंबर, आयत का नंबर बताते थे। अच्छा जेब में कुरान पाक था, हम भी खोल के देखते रहे, जहां बताते थे बिल्कुल सही आयत नंबर। तो बड़ी हैरानी हुई, कोई 20 मिनट तक लोग उनसे पूछते रहे, वो हर लफ्ज सुन के आगे बताते थे फलां पारा फलां सूरत फलां आयत नंबर। यानी कुरान पाक पढ़ते पढ़ते उनको इतना जब्त हो गया था कि आयतों के नंबर भी उनको याद हो गए थे। तो वाकई 20 मिनट के बाद खुद मेरे दिल से बात निकली कि ये वाकई कुरान मजीद का कंप्यूटर है। हमने जिंदगी में ऐसा नहीं देखा था कि कोई ऐसा हाफिज हो कि जो आयतों के नंबर भी याद करता हो। अल्लाह की शान, कुरान मजीद की मोहब्बत अल्लाह ने दिलों में ऐसी डाली है कि लोगों ने कुरान मजीद को तो याद किया, आयात के नंबर के भी हाफिज बन गए। उम्मत के मर्दों ने कुरान मजीद को याद करने में बहुत आला किरदार अदा किया, मगर औरतें भी इसमें पीछे नहीं रहीं। चुनाचे सईद आयशा सिद्दीका रजी अल्लाह ताला अन्हा वो कुरान मजीद की हाफिज़ा थीं, सईदा हफ्सा रजी अल्लाह ताला अन्हा कुरान मजीद की हाफिज़ा थीं, और बहुत सारी सहाबियात ऐसी थीं जो कुरान मजीद की हाफिज़ा थीं। फिर आगे मोहम्मद इब्न सीरीन रहमतुल्लाह अलैह मशहूर ताबईन में से हैं, उनकी बहन थी हफ्सा बिनत सीरीन, वो कुरान मजीद की बहुत मशहूर कारिया गुजरी है। हत्ता के मोहम्मद इब्न सीरीन रहमतुल्लाह अलैह को कुरान मजीद का कोई लफ्ज अदा करने में मुश्किल पेश आती थी तो वो अपनी बहन से पूछते थे कि कुरान मजीद के इस लफ्ज को कैसे पढ़ना है, तो बहन बताती थी कि इसकी तिलावत ऐसे करनी है। उनके बारे में आता है कि उन्होंने घर में एक कमरा था जिसको मस्जिद बैत बना रखा था, घर की मस्जिद, और वो 35 साल तक उस कमरे में नफली एतकाफ की नीयत से रहीं, सिर्फ कजाए हाजत के लिए उस कमरे से बाहर निकलती थीं और वुजू करने के बाद फिर वहीं चली जाती थीं, और सारा दिन वो उम्मत की बच्चियों को और छोटे बच्चों को कुरान पढ़ाती थी, और जब रात खत्म यानी शुरू होती थी तो शागिर्द तो चले जाते थे तो वो ईशा के बाद दो रकत की नफल नियत बांध लेती थीं और पूरी रात कुरान मजीद की तहज्जुद में तिलावत किया करती थीं। उनके बारे में एक लतीफा है, एक उनकी बांदी थी सिंधी, तो वो हमसाये के घर गई तो हमसाये की औरत ने पूछा सुनाओ तुम्हारी मालका का क्या हाल है। तो वो औरत कहने लगी कि मुझे समझ नहीं आई, मैं पिछले 30 साल से उनकी खिदमत कर रही हूं, रोजाना ईशा के बाद वो मसल्ले पे खड़ी होती हैं और कुरान पाक को पढ़ के रोना शुरू कर देती हैं, पता नहीं उन्होंने कौन सा इतना बड़ा गुनाह कर लिया है कि 35 साल में वो गुनाह माफ नहीं हुआ। अकल के मुताबिक बंदे की बात होती है, मगर वो हफ्सा बिन्त सीरीन कुरान मजीद की ऐसी आशिका थी। फिर उस उम्मत में बहुत सारी औरतें कुरान मजीद की हाफिजा बनी लाखों की तादाद में। आज भी उम्मत में अगर आप देखें तो जिस तरह बच्चे कुरान के हाफिज बनते हैं, बच्चियां कुरान मजीद की हाफिजात बनती हैं। हमारा ये तजर्बा है कि अगर एक बहन है और एक भाई है और एक वक्त में वो हिफ्ज करना शुरू करें तो बहन पहले हाफिजा बन जाती है भाई से। उसकी रीजन ये है कि उनमें कंसंट्रेशन ज्यादा होती है और उनमें डर खौफ होता है, तो वो अपने टाइम को वेस्ट नहीं करती, तो बच्चियां जो पहले याद कर जाती हैं। और लड़कों में कंसंट्रेशन नहीं होती और ये रिबेलियस भी होते हैं, तो ये जरा देर लगाते हैं याद करने में। मगर आम तौर पर बच्चियां भी कुरान मजीद की बहुत अच्छी हाफिज़ा बन जाती हैं। हमारे करीबी उलमा थे, उनकी वालदा थी, एक दफा हज किया उन्होंने तो वो हैरान होती थी मेरी अहलिया से बात करते हुए कि अच्छा लोग कुरान मजीद पढ़ते पढ़ते भूल भी जाते हैं। उनको इस बात पे हैरानी होती थी कि कुरान मजीद पढ़ते हुए बंदा कैसे भूल सकता है। उनको पूरा कुरान मजीद सूरह फातिहा की तरह याद था। हमने जब कोई लफ्ज़ पूछना होता था, जब कोई आयत पूछनी होती थी, उनसे हम पूछवाते थे, उसी वक्त बता देती थी कि ये ऐसे है। तो अल्लाह की शान के ऐसी भी औरतें हैं कि जिनको पूरा कुरान मजीद सूरह फातिहा की तरह याद है। एक मर्तबा जर्मनी की यूनिवर्सिटी है म्यूख यूनिवर्सिटी, उसमें जो थियोलॉजिकल डिपार्टमेंट था उसमें यह बात चली कि मुसलमान बड़ा दावा करते हैं कि हमारा कुरान पाक महफूज है, हम इसको वेरीफाई तो करें। चुनाचे उन्होंने पता नहीं कितने लाख डॉलर या मिलियन डॉलर इस काम के लिए मखसूस कर दिया बजट। एक अलग इमारत बनाई गई और फिर उसमें स्टाफ रखा गया और दुनिया के मुख्तलिफ मुल्कों से शहरों से उन्होंने कुरान मजीद खरीदे। मकसद ये था कि भाई मुख्तलिफ जगहों पे प्रिंट हो रहे हैं मुख्तलिफ मुल्कों में, तो कहीं ना कहीं तो आपस में कुछ तब्दीली निकल आएगी। 40,000 कुरान मजीद खरीदे गए, तो 40,000 कुरान मजीद से तो कई कमरे भर गए। फिर उन्होंने स्टाफ रखा कि इनको वेरीफाई करो आपस में, चुनाचे कई 100 बंदे रखे और वो एक एक सफा खोल के बैठते और एक एक हर्फ को कंपेयर करते। कई साल लगे 40,000 कुरान मजीद को कंपेयर करने के बाद वो इस नतीजे पर पहुंचे कि किसी में एक नुक्ते का भी फर्क नहीं था। इन्ना नहनु नज़्ज़लना ज़िक्र व इन्ना लहू लहाफिज़ून, बेशक इस कुरान मजीद को हमने ही नाजिल किया और इसकी हिफाजत के भी हम ही जिम्मेदार हैं। आज भी अल्हम्दुलिल्लाह पूरी दुनिया में कुरान मजीद महफूज है। कुरान मजीद में कोई आदमी गलती को शामिल कर सकता है लेकिन वो गलती करार नहीं पकड़ सकती, ये याद रखें। ऐसा पॉसिबल है कि कोई बदनीयत प्रिंटर हो और वो कुरान मजीद को इस तरह से छापे कि कहीं नुक्तों का फर्क हो, कहीं हर्फ का फर्क हो, पॉसिबल है, लेकिन वो करार नहीं पकड़ेगी गलती। जब किसी हाफिज के हाथ में जाएगी वो फौरन निशानदेही कर देगा और गलती को दूर कर दिया जाएगा। ला यातीहिल बातिलु मिन बैन यदैहि वला मिन खल्फिहि, ये अल्लाह ताला की तरफ से हिफाजत है कुरान मजीद की। चुनाचे हिफाजत कुरान की ये तारीख है। आपको एक जाती तजर्बा भी सुना दें, ये कोई 80s की बात है। ये आजिज उन दिनों वर्जीनिया में था तो चंद उलमा आए और कहने लगे जी कि आपके जिम्मे एक काम लगाना है। मैंने पूछा क्या काम, कहने लगे जी कि यहां पर एक इंटरफेथ काउंसिल बनी हुई है जिसमें मुख्तलिफ मजाहिब के लोग हैं और वो आपस में मिल बैठते हैं, ہفتے 10 دن میں ایک مرتبہ، اور آپس میں ایک دوسرے کے قریب آنے کی، ایک دوسرے کے دین کو سمجھنے کی بات چیت کرتے ہیں، تو آپ کو وہاں بھیجنا ہے. میں نے انکار کر دیا، بھائی نہیں، میں تو اس قابل نہیں ہوں کہ میں وہاں جا سکوں. انہوں نے کہا جی کہ پرابلم یہ ہے کہ ہم نے وہاں پر پہلے ایک عالم کو بھیجا جو باقاعدہ دارالعلوم سے فارغ التحصیل عالم تھے، لیکن جو لوگ وہاں تھے، ربائی، پادری، ہندو، دوسرے، وہ شاطر تیز لوگ تھے، انہوں نے اس سے سائنس کے سوال پوچھنے شروع کر دیے کہ قرآن مجید میں اس کے بارے میں کیا ہے، اس کے بارے میں کیا ہے. اب وہ عالم سائنس تو نہیں جانتے تھے کہ جی 7 زمینیں ہیں، 7 آسمان ہیں، اس کو ایکسپلین کریں، تو وہ تو نہیں جانتے تھے، تو چنانچہ وہ اس کو چپ کروا دیتے تھے. تو عالم نے کہہ دیا جی میں وہاں نہیں جا سکتا. پھر ہم نے کیا کیا کہ ہم نے ایک پی ایچ ڈی ڈاکٹر تھے، ان کو بھیجا کہ چلو بھائی یہ سائنس کی باتیں ان کو بتا سکیں گے. جب ان کو پتا چلا یہ پی ایچ ڈی ڈاکٹر ہیں، تو انہوں نے عربی کی زبان باتیں پوچھنی شروع کر دی کہ بھائی یہاں یہ لفظ ہے اور یہاں یہ لفظ ہے، تو یہ عربی میں فرق کیوں ہے. اب صاف ظاہر ہے کہ وہ صرف نحو میں اتنے ماہر نہیں تھے، تو وہ جواب نہ دے سکتے تھے، تو وہ بھی تنگ ہو گئے. پھر ہم نے ایک بندہ ایسا ڈھونڈا کہ جو عالم بھی تھے اور ان کی یونیورسٹی کی تعلیم بھی تھی. کہنے لگے ان کو پتہ چل گیا، تو چند دنوں کے بعد انہوں نے اس سے روحانیت کے مسئلے پوچھنے شروع کر دیے کہ جی اسلام میں یہ تزکیہ کیا ہے، تصفیہ کیا ہے، احسان کیا ہے. تو وہ عالم تو نہیں جانتے تھے، تو پریشانی ہوئی. کہنے لگے اب وہاں کوئی جا ہی نہیں رہا، لہذا جب کوئی بندہ نہیں ہوتا تو پھر ان کے دل میں جو آتا ہے وہ بات کرتے ہیں، تو ہم آپ کو لے جانا چاہتے ہیں. تو میں نے دل میں سوچا ٹھیک بندہ ڈھونڈا ہے، جیک آف آل ٹریڈ بٹ ماسٹر آف نن. تو اس کی اہمیت کو دیکھتے ہوئے میں نے کہا ٹھیک ہے بھائی، میں انشاءاللہ وہاں جاؤں گا. ہم لوگ وہاں گئے اور ہم نے جا کے ان کو اپنا نام بتا دیا اور کہہ دیا کہ آئیں گے. تو میں نے ان کو کلیئرلی کہا کہ میں عالم نہیں، طالب علم ہوں. آپ جو پوچھیں گے مجھے آتا ہوگا تو میں بتا دوں گا، نہیں تو میں اپنے بڑوں سے پوچھ کے بتا دوں گا، لیکن آپ کو جواب ضرور دیا جائے گا، ایسا نہیں ہوگا کہ آپ کو جواب نہ دیں. تو وہ مطمئن ہو گئے. چنانچہ وہاں آنا جانا شروع کر دیا. اب وہاں 2-3 یہودی تھے جو ربائی تھے، یہودیوں کے عالم کو ربائی کہتے ہیں. کچھ عیسائی تھے، ان کے پادری تھے، وہ بھی آتے تھے، ہندو بھی تھے اور مذاہب کے لوگ بھی تھے. تو میرے لیے بھی ایک نیا ایکسپیرینس تھا. عجیب بات ہے کہ اس میں جو ربائی تھا نا، وہ مجھے آتے جاتے بڑے غور سے یوں دیکھتا رہتا تھا. تو شروع میں تو میں اپنے ذہن میں سوچتا تھا کہ یہ مجھے دیکھتا ہے پگڑی میں، جبے میں، تو یہ دیکھتا ہوگا کہ یہ آثار قدیمہ کدھر سے آ گیا. میرے ذہن میں یہی گمان تھا. لیکن اللہ کی شان کہ ایک دفعہ میں جب گزر رہا تھا تو وہ مجھے دیکھ کے کہتا ہے مسٹر احمد یو آلویز کم ود اے ڈفرنٹ ریسپیکٹو لک. اس دن مجھے احساس ہوا کہ نہیں، یہ آثار قدیمہ نہیں سمجھتا، بلکہ سنت کی مقناطیسیت ایسی ہے کہ اس کو سنت اچھی لگتی ہے. وہ دل میں یہ سوچ رہا ہوگا کہ اسا تو حضرت موسیٰ علیہ السلام کی سنت تھی، تو میں تو اس کو نہ اپنا سکا، اور یہ مسلمان ہے اور اس نے موسیٰ علیہ السلام کی سنت کو بھی اپنایا ہوا ہے، جبے کو بھی اپنایا ہوا ہے. تو اس کے دل پہ نا ایک ہیبت تھی سنت کی. تو مجھے اور خوشی ہو گئی کہ چلو الحمدللہ اللہ تعالیٰ نے سنت کو اتنی مقناطیسیت دی ہے کہ لوگ اس کو پسند کرتے ہیں. اب یہ سلسلہ کئی مہینے چلتا رہا. ایک دن ایسا ہوا کہ جب میٹنگ ختم ہوئی تو جو سیکٹری تھا اس نے پوچھا کہ جی اگلی میٹنگ کا ایجنڈا کیا ہوگا. تو میرے ذہن میں ایک بات آئی، میں نے کہا جی کہ اگلی میٹنگ میں ہر مذہب والا، ان کے پاس جو کلام الہی ہے نا، ورڈ آف گاڈ جس کو کہتے ہیں، وہ اس کی تلاوت کر کے سنائے. تو سیکٹری کو یہ بات بڑی اچھی لگی، اس نے کہا ویری گڈ، برائٹ آئیڈیا، اور اپروو کر دیا. اب ہم چلے گئے. نیکسٹ میٹنگ میں جب وہاں پہنچے تو اس نے جب شروع کی اپنی میٹنگ، اس نے کہا جی مسٹر احمد کہ آپ نے یہ مشورہ دیا تھا جو بولے وہی کنڈی کھولے، لہذا اب آپ شروع کریں، آپ اپنے ورڈ آف گاڈ کو سنائیں. چنانچہ میں تیاری کر کے گیا تھا، किताबों में हमने पढ़ा कि जो कुछ अल्लाह ने पहली आसमानी किताबों में उतारा वो सब कुछ अल्लाह ने कुरान पाक में उतार दिया, जो कुरान मजीद में उतरा वो सारा का सारा सूरह बकरा में आ गया, जो सूरह बकरा में है वो सारा का सारा सूरह फातिहा में आ गया। इसलिए इसको फातिहतुल किताब कहते हैं, ये प्रीफेस है, ये समरी है पूरे कुरान पाक की। तो ये दिल में बात आई कि अच्छा, चूंकि कुरान पाक में कि ये पूरी समरी है सूरह फातिहा, तो मैं इनके सामने सूरह फातिहा की तिलावत करूंगा। चुनाचे मैंने सूरह फातिहा की तिलावत की और फिर टूटे फूटे लफ्जों में जो उसका तर्जमा मैं बयान कर सका तो मैंने उनको बता दिया, खुश हो गए। उसके बाद फिर एक ईसाई पादरी बैठा हुआ था, उसकी बारी आई तो उसने अपनी बाइबल निकाली और उसमें पहाड़ी का वाज, वो इनका मशहूर वाज है, ये बड़ा लहक लहक के पढ़ते हैं कि ईसा अलैहि सलाम ने कहा कि कोई तुम्हारे एक गाल पे थप्पड़ लगाए तो तुम उसको दूसरा गाल भी पेश कर दो और ऐसे मोहब्बत से पेश आओ। उसने उसको पढ़ना शुरू किया। जब उसने पढ़ना शुरू किया तो मैंने हाथ उठाया और सख्ती से कहा, जी कि मैं आपके साथ कोई बात शेयर करना चाहता हूं। उसने कहा, क्या? मैंने कहा, जी कि एजेंडा तो ये था कि हर मजहब वाला जो उनके यहां वर्ड ऑफ गॉड है उसको रिसाइट करेगा, तो मैं पूछता हूं कि क्या बाइबल इंग्लिश जबान में उतरी थी जो ये इंग्लिश पढ़ रहे हैं? अब वो समझ गए कि उतरी तो थी इब्रानी जबान में और हम तो ये उसका ट्रांसलेशन पढ़ रहे हैं, ये वर्ड ऑफ गॉड तो नहीं कहला सकता। तो वो ऐसा क्वेश्चन था कि जिस पे वो हैरान हो गया। थोड़ी देर तो खामोशी रही, फिर उसके बाद आगे जो रिवाई बैठा था ना वो बहुत तेज आदमी था, वो आगे बढ़ा और कहने लगा, मिस्टर अहमद, लेट मी टेल यू लाउड एंड क्लियर, ये उसके अल्फाज थे, लेट मी टेल यू लाउड एंड क्लियर, यानी मैं आपको ये बात खुल के बताना चाहता हूं कि जितने दीन इस वक्त दुनिया में मौजूद हैं सिर्फ मुसलमान हैं जिनके पास असल वर्ड ऑफ गॉड मौजूद है, बाकी सबके पास तर्जमे मौजूद हैं, वर्ड ऑफ गॉड मौजूद नहीं है। तो जब उसने ये अल्फाज कहे इतना दिल को खुशी हुई, मैंने आयत पढ़ी, इन्ना नहनु नज़्ज़लना ज़िक्र व इन्ना लहू लहाफिज़ून, हमने इस नसीहतनामे को नाजिल किया और इसकी हिफाजत के भी हम ही जिम्मेदार हैं। वाकई अल्लाह रब्बुल इज़्ज़त ने अपनी किताब की हिफाजत करके दिखाई। आज पूरी दुनिया मानती है कि मुसलमानों के पास उनकी किताब महफूज है, हम खुश नसीब हैं। अब देखें, गाड़ी को कोई देखे ना, कार को देखे तो जहन में आता है कि ये बंदों को एक जगह से दूसरी जगह पहुंचाने के लिए बनाई गई है। ट्रक को देखें तो फौरन ख्याल आता है कि ये मटेरियल एक जगह से दूसरी जगह पहुंचाने के लिए बनाया गया है। क्रेन को देखें तो फौरन जहन में आता है ये चीजों को उठाने के लिए बनाई गई है। तो मुख्तलिफ गाड़ियों को देख के ना फौरन उसके बनने का मकसद सामने आता है। हार्वेस्टर कहीं चल रहा हो तो बंदा देखता है, जी ये गंदम काटने के लिए बनाया गया है। ट्रैक्टर चल रहा हो, ये जी जमीन को खोदने के लिए बनाया गया है। तो हर मशीन के बनाने का एक मकसद होता है, वो सामने आ जाता है। कुरान मजीद को भेजने का एक मकसद था क्या? कि अल्लाह ताला गिरी हुई इंसानियत को इज्जतें देना चाहते थे, कारे मुसीबत में पड़े हुओं को औजे सुरैया पे पहुंचाना चाहते थे। इसलिए उस्मान इब्ने अफान फरमाते थे, इन्नल्लाह यरफाउ बिहाज़ल किताब अक्वामा, अल्लाह इस किताब के जरिए कौमों को बुलंदी अता फरमाते हैं। तो दुनिया में अगर कोई बंदा बड़ा परेशान हाल हो, बड़ा मुसीबतों में घिरा हुआ हो और वो चाहे कि मैं जिल्लत से निकलूं और इज्जत की जिंदगी गुजारूं, अल्लाह ने उसके लिए कुरान मजीद को बनाया है। वो कुरान मजीद को पढ़े, इसकी तालीमात पर अमल करे, फिर देखे अल्लाह ताला उसको कैसे इज्जतें अता फरमाते हैं। हर लहजा है मोमिन की नई शान नई आन, किरदार में गुफ्तार में अल्लाह की बुरहान, ये बात किसी को नहीं मालूम कि मोमिन कारी नजर आता है, हकीकत में है कुरान। तो ये बंदा कुरान पढ़ने वाला कारी नजर आता है, हकीकत में कुरान की तरह ये भी मुअज्जिज बन जाता है। अल्लामा इकबाल ने सही कहा, वो जमाने में मुअज्जिज थे मुसलमान होकर, हम हुए खार तारे के कुरान होकर। तो कुरान मजीद दुनिया में इज्जतें देने के लिए आया। कोई फर्द इस पर अमल करेगा, अल्लाह उस फर्द को इज्जत देंगे, कोई कौम अमल करेगी, अल्लाह उस कौम को इज्जत अता फरमाएंगे। सही नमर लानों का मशहूर वाक्य है, अपनी फौज के साथ एक दफा मक्का मुकरमा की पहाड़ी से गुजर रहे थे तो नीचे वादी थी, तो देखने खड़े हो गए, दोपहर का वक्त था और खूब पसीने आ रहे थे, तो एक बंदे ने कहा, अमीर उलमोमिनीन आप क्यों खड़े हो गए, आपकी वजह से हजारों लोग खड़े हैं और सबको पसीने आ रहे हैं धूप के ऊपर। तो उमर लानो ने कहा कि जब मैं यंग था, जवान था, उस वक्त मेरे वालिद खिताब मुझे भेजते थे ऊंट चराने के लिए, तो मैं इस वादी में, इस वैली में ऊंट चराने के लिए आया करता था, मगर मुझे ऊंट चराने का तरीका नहीं आता था, तो मेरे ऊंट खाली पेट घर जाते थे और शाम को मेरा वालिद खिताब मुझे डांटता था और कहता था, उमर तू भी क्या जिंदगी गुजारेगा, तुझे ऊंट भी चराने नहीं आते। मैं अपने उस वक्त को याद कर रहा हूं कि जब उमर को ऊंट चराने नहीं आते थे, और आज इस वक्त को देख रहा हूं जब इस्लाम और कुरान के सदके अल्लाह ने उमर को अमीरुल मोमिनीन बना दिया है। तो यूं कुरान मजीद बंदे को इज्जतें अता करता है। हमें भी चाहिए कि हम कुरान मजीद को पढ़ें और इसके ऊपर अमल करें, इसको अपना ओढ़ना बिछौना बनाएं। हमारे हजरत रहमतुल्लाह फरमाते थे, तेरे हाथ में हो कुरान और तू दुनिया में रहे परेशान, तेरे हाथ में हो कुरान और तू दुनिया में रहे नाकाम, तेरे हाथ में हो कुरान और तू दुनिया में रहे गुलाम। गुलामी नफ्स की हो, शैतान की हो या किसी इंसान की हो, ना ना ना, हमें कहता है ये कुरान, ओ मेरे मानने वाले मुसलमान, इकरा व रब्बुकल अकरम, तू पढ़ कुरान, तेरा रब करेगा तेरा इकराम, तेरा रब तुझे इज्जत व वकार देगा, तेरे जाहिर व बातिन को निखार देगा। अल्लाह ताला हमें कुरान मजीद के साथ सच्ची मोहब्बत अता फरमाए और इसकी तालीमात के मुताबिक पूरी जिंदगी गुजारने की तौफीक अता फरमाए। व आखिरु दावाना अन अल्हम्दुलिल्लाह रब्बिल आलमीन। ये आजिल तौबा के कलिमात पढ़ाएगा, पिछले गुनाहों से तौबा की नियत कर लीजिए और ये अल्फाज पीछे पीछे पढ़ते जाइए। अल्हम्दुलिल्लाह वकफा वसलामुन अला इबादिहिल्लज़ीन इस्तफा अम्मा बाद, ये कलिमात पढ़िए, बिस्मिल्लाहिर्रहमानिर्रहीम, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, आमनतु बिल्लाहि وملائكته وكتبه ورسله واليوم الآخر والقدر خيره وشره من الله تعالى والبعث بعد الموت آمنت بالله كما هو بأسمائه وصفاته وقبلت جميع أحكامه إقرار باللسان وتصديق بالقلب أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله أستغفر الله ربي من كل ذنب وأتوب إليه برحمتك يا أرحم الراحمين। चंद मामूलात हैं, उनको अगर आप बाकायदगी से करेंगे अल्लाह ताला दिल को मुनव्वर करेंगे। पहली चीज है 100 मरतबा इस्तिग़फ़ार पढ़ना, अस्तग़फ़िरुल्लाह रब्बी मिन कुल्ली ज़म्बिन व अतूबु इलैह। दूसरा है 100 मरतबा दुरूद शरीफ पढ़ना, अल्लाहुम्मा सल्ली अला सय्यिदिना मुहम्मदिन व अला आलि सय्यिदिना मुहम्मदिन व बारिक वसल्लम। तीसरा है कुरान मजीद की तिलावत करना, अगर आप एक पारा पढ़ें तो बरकत होगी, मुश्किल हो तो चलो आधा पारा सही, मगर कुरान मजीद रोजाना पढ़ के अपनी जिंदगी में बरकत हासिल करें। चौथा है चलते फिरते दिल में अल्लाह का ध्यान रखना, दस्त बकार दिल बयार, हाथ काम काज में मशगूल, दिल अल्लाह ताला की याद में मशगूल। और पांचवी चीज है मुराकबा। मुराकबे का तरीका यह है कि जब आप नमाज पढ़ें तो थोड़ी देर के लिए अल्लाह से लौ लगा के बैठें, जाहिर की आंखें बंद कर लें, मन की आंखें खोल लें और ये सोचें कि अल्लाह की रहमत आ रही है, दिल में समा रही है, دل کی ظلمت اور سیاہی دور ہو رہی ہے اور میرا دل اللہ 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 کہہ رہا ہے، یعنی دل بول رہا ہے اور میں سن رہا ہوں. 10-15 منٹ کا مراقبہ آپ کے دل کی بیٹری کو چارج کرے گا اور دل میں اللہ کی محبت بڑھے گی، بھرے گی، اور آپ خود اس کی وارمنس کو فیل کریں گے. اللہ تعالیٰ ہمارے دلوں کو اپنی محبت سے بھر دے. یہ بات بھی ذہن میں رکھیے کہ آپ اگر فرض کو حج پہ جانا چاہتے ہیں، کوئی اپنے ملک میں رہتے ہیں اور ہر طرف سے ویزے کے اوپر رکاوٹ ہے، اور آپ کی بڑا دل چاہتا ہے کہ نہیں مجھے تو حج پہ اس سال جانا ہی جانا ہے، اور جب آپ کو ہر طرف سے جواب مل جاتا ہے اور آپ مایوس ہونے لگتے ہیں تو کوئی آ کے کہتا ہے جی کہ آپ کے بیٹے کے پاس تو 10 ویزے ہیں، وہ فیملی کے 10 بندوں کو لے کے حج پہ جا سکتا ہے، تو آپ کو کتنی خوشی ہوگی کہ میرے بیٹے کے پاس 10 ویزے ہیں اور ہم آسانی سے حج کر سکتے ہیں. یہ مثال ذہن میں رکھتے ہوئے سوچئے قیامت کے دن کی سختی ہوگی اور اس وقت انسان نفس نفسی کا شکار ہوگا. اس وقت اگر فرشتہ آ کر بتا دے گا جی کہ آپ کے بیٹے یا آپ کی بیٹی کے پاس 10 جنت کے گیٹ پاس ہیں، تو پوری فیملی کو کتنی خوشی ہوگی. دیکھیں ایک فیملی میں 10 بندے ہی ہوتے ہیں، ماں باپ اور آگے 6-7 بچے بھی ہوں تو 10 کے اندر ہوتے ہیں. اس کا مطلب یہ کہ اگر کسی فیملی میں ایک بچہ یا ایک بچی حافظ ہوگی وہ پوری فیملی جنت جائے گی. تو آپ اس کو بھی زندگی کا مقصد بنائیں. ٹھیک ہے بچوں کو یونیورسٹیوں میں بھی پڑھائیں، ڈاکٹر بھی بنائیں، انجینئر بھی بنائیں، مگر ان کو لڑکپن میں حافظ یا حافظہ ضرور بنائیں تاکہ اللہ تعالیٰ قیامت کے دن کی ذلت میں حفاظت فرمائے. ماں باپ کے سروں پہ اللہ نور کے تاج اس دن سجائیں گے، اور جو بڑی عمر کے لوگ ہیں اگر وہ بھی بننا چاہیں تو وہ بھی بن سکتے ہیں، ان کے لیے رکاوٹ نہیں ہے. ہم نے یہ تجربہ کیا ہے کہ اگر آدمی ایک ایک آیت بھی روز یاد کرنا شروع کر دے تو کچھ سالوں میں حافظ بن جاتا ہے. ہمارے قریبی ایک رشتہ دار تھے، وہ جیولر تھے، بناتے تھے سونے کے زیورات. ان کو حفظ کا شوق ہو گیا، وہ ڈیلی ایک آیت حفظ کرتے تھے ڈیلی، وہ بیٹھے تھے اور وہ اپنا کام بھی کرتے رہتے تھے اور ایک آیت کو دہراتے بھی رہتے تھے. اللہ کی شان کے چند سالوں میں پورا قرآن پاک یاد ہو گیا، پھر وہ تراویح پڑھایا کرتے تھے. اور اس میں ایک مسئلہ اور بھی ہے کہ اگر کسی بندے نے حفظ کی نیت کر لی اور حفظ شروع کر دیا تو بھلے اس نے ابھی صفحہ یاد کیا، 2 صفحے یاد کیے، اگر اس کی موت آ گئی تو حدیث پاک کے مطابق اللہ تعالیٰ قیامت کے دن حفاظ کی لائن میں کھڑا فرما دیں گے. تو ہمارے تو مزے ہی مزے ہیں، نیت کر کے تھوڑا بھی یاد کر لیں تو انشاءاللہ برکت ہوگی. دعا کر لیجئے. سبحان ربی علی الوہاب، اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد مبارک وسلم. اے کریم آقا، ہم آپ کے آج مسکین بندے ہیں، ہمارے گناہوں کو معاف فرما، خطاؤں سے درگزر فرما، عیبوں کی پردہ پوشی فرما. اللہ ہماری جسمانی بیماریوں کو دور فرما، روحانی بیماریوں کو دور فرما، اٹکے کاموں کا ہونا آسان فرما، الجھے کاموں کو اپنی رحمت سے سلجھا. اللہ ہمیں ذلت سے محفوظ فرما، علت سے محفوظ فرما، قلت سے محفوظ فرما، اپنی رحمتوں کی پشت پناہی نصیب فرما. میرے مالک زندگی میں کبھی بھی بے سہارا نہ فرما، کبھی بھی بے آسرا نہ فرما، کبھی بھی اپنے در سے دور نہ فرما، ہمیشہ اپنی رحمتوں کی ٹھنڈی چھاؤں نصیب فرما. اے رب کریم، ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما. اللہ، بچہ پریشان ہوتا ہے ماں باپ کی طرف دوڑتا ہے، بندہ پریشان ہوتا ہے پروردگار کی طرف لوٹتا ہے. اے بے قصوں کے دستگیر، اے ٹوٹے دلوں کو تسلی دینے والے، اے خالی چھولیوں کو بھر دینے والے، اللہ ہم نے بھی دامن پھیلائے ہیں، ہمارے دامن کو اپنی نعمتوں سے بھرپور فرما. اللہ ہمیں قرآن مجید کا حافظ بنا، قرآن مجید کا قاری بنا، قرآن مجید کا عالم بنا، قرآن مجید کا عامل بنا. اللہ ہمیں قرآن مجید کا ناشر بنا، قرآن مجید کا داعی بنا. اللہ ہمیں قرآن مجید کا عاشق بنا. دن رات کے مختلف حصوں میں قرآن مجید پڑھنے کی توفیق عطا فرما. اے اللہ، جتنے حفاظ ہیں ان کو اپنے مقبول بندوں میں شامل فرما. جتنے علماء ہیں اللہ، ساری زندگی علم کی خدمت کرنے کی توفیق عطا فرما. اے کریم آقا، ان کی زندگی کی جو نیک مرادیں ہیں اپنی رحمت سے اس کو پورا فرما. اے اللہ، صاحب خانہ کو اپنے مقبول بندوں میں شامل فرما. اہلا جس محبت سے انہوں نے یہ پروگرام کروائے اور عورتوں نے خدمت کی، مہمانوں کو کھانے کھلائے، اللہ اس کے بدلے سب کو اپنی رضا نصیب فرما، اس گھر کو برکتوں کے ساتھ آباد فرما، خوشیوں کے ساتھ آباد فرما، این کے ساتھ آباد فرما، عزتوں کے ساتھ آباد فرما، ان کی آنے والی نسلوں کو دین کے لیے قبول فرما. ربنا تقبل منا انک انت السمیع العلیم، تب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی حبیبہ سیدنا محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین.